उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी कृष्ण धरावासीको कृति पाण्डुलिपिको वाचन लिएर आएका छौं। विगत 2 सातादेखि हामी पाण्डुलिपिको वाचन सुनाउँदै आएका छौं। पाण्डुलिपिको तेस्रो श्रृंखला अब वाचन सुरु हुन्छ पृष्ठ 40 बाट। यसअघि 2059 असार 29 भानु जयन्तीका दिन देवी भक्त श्रेष्ठको सक्रियतामा साहित्य चौतारी नामक साहित्यिक संस्था स्थापना भई सक्रिय थियो। त्यो संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार बिर्तामोडको ट्राफिक चोक छेउको दुर्गा मन्दिरमा सड़क कविता वाचनको आयोजना गर्थ्यो र त्यसको संयोजकमा डिकमान बिराई हुनुहुन्थ्यो। त्यस कार्यक्रममा भाग लिन आउने नयाँ पुस्तकका भाइ बहिनीहरू अब हरेक शुक्रबार दिनको 2 बजे भेटघाट चौतारीमा भेला हुन्थे र 4 बजेसम्म कविता गीत गजल र गद्यमा रमाउँथे। अनुमान नगरेको उपस्थिति हुन थाल्यो भेटघाट चौतारीमा। 70 वटा कुर्सीले नपुगेर खाँदिएर भुइँमा बस्नुपर्ने हुन थाल्यो। एफएममा कार्यक्रम सञ्चालन गर्न थालेपछि नयाँ पुराना सबै पुस्ताका लेखकहरूको विशेष आकर्षणको केन्द्र बन्न पुगेको थिएँ म। मलाई पहिलेदेखि चिन्ने र नयाँ परिचय गर्नेहरू सबैको आशाको केन्द्र पनि थिए। थोरै समयमै त्यो साहित्य कार्यक्रम अत्यन्त लोकप्रिय भइसकेको थियो। बाहुन्डागी, हल्दीबारी, दमक काकरभिट्टादेखिका नयाँ पुस्ताका भाइ बहिनीहरूको बाक्लै उपस्थिति हुन्थ्यो। अधिकांशले गजल सुनाउँथे तर भेटघाट चौतारीमा भने कविता र गद्यका अन्य विधाहरूमा बढी प्रशिक्षण गरिन्थ्यो। त्यो ठाउँ एक प्रकारको प्रशिक्षण कक्ष जस्तो भएको थियो। त्यहाँ विशिष्ट व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रित गरिन्थ्यो। दान खालिङ, बैरागी काइला, लीलबहादुर छेत्री, कृष्णभूषण बल, बालकृष्ण पोखरेल, चुडामणि रेग्मी जस्ता व्यक्तित्वहरू त्यहाँ पुग्नु भएको थियो। एफएममा कार्यक्रम सञ्चालन गर्न थालेपछि त्यहाँ आउने नवप्रतिभाहरूका कविताहरू पनि वाचन गर्न थाले। आफ्नो कविता रेडियोमा बजेको सुनेर रमाउने ती अनुहारहरू कति राम्रा देखिन्थे। सधैँ आधा घण्टासम्म एक्लै बोलिरहनु पर्दा गाह्रो भएकाले एकजना सहयोगीको खोजीमा थिएँ म। राम्रो स्वरको महिला आवाज चाहिएको थियो। एक दिन साहित्य चौतारीको सडक कविता यात्रामा एउटी साह्रै सुरिलो आवाज भएकी सानी बालिकाले कविता सुनाइन्। कविता पनि मान्छेको उमेरभन्दा धेरै परिपक्व थियो। अरू 2-3 पल्ट उनका कविता र स्वर सुनेपछि एक दिन उनलाई एउटा राम्रो कविता बोकेर एफएममा बोलाएँ। रेडियो आवाज र बाह्य आवाजमा फरक हुन्छ कतिको। उनको नाम लीला उप्रेती थियो तर त्यो दिन उनले आफ्नो कविता वाचन गर्ने बेलामा उप्रेती काटेर अनमोल भनिन्। लीला अनमोलका नाममा पहिलोपल्ट उनी रेडियोमा बोलिन्। रेकर्ड सुन्दा सामान्य अवस्थामा भन्दा रेडियोमा त झन् राम्रो पो सुनिँदो रहेछ। त्यो दिन उनले आफ्नो कविता वाचन गरेर गइन्। बेलुका कार्यक्रममा सुने उनको आवाज निकै राम्रो थियो। केही श्रोताहरूले फोन गरेर उनको स्वरको प्रशंसा पनि गरे अनि भोलिपल्ट उनलाई बोलाएर भने घरमा अझ राम्ररी कविता पढ्ने अभ्यास गरेर मंगलबार बिहान 7 बजे एफएममा आइपुग्नु। उनले हुन्छको टाउको मात्र हल्लाइन्। तिनी आउलिन जस्तो लागेको थिएन। पुरै समयको तयारीमा साथ गएको थिएँ तर म पुग्दा उनी त झन् पहिले नै आएर बसिरहेकी रहेछन्। मैले उनलाई सम्झाएँ, यहाँ मैले तिमीलाई यो साहित्य कार्यक्रममा सहयोगी स्वरका लागि बोलाएको, एउटा रेकर्ड गरेर हेरौँ, सकेछ भने सँगै गरौँला। स्टुडियोभित्र छिरियो। उनी डरले लगलग कामिरहेकी थिइन्। चारैतिर साउन्ड प्रुफ र एसी खोलिएको कोठामा उनी निसासी जस्तो देखिन् एकछिन अनि बिस्तारै सामान्य भइन्। रेकर्ड सुरु गरियो। मैले सोचे जस्तो उनले गर्न सकिन्। धेरैपल्ट उनलाई दोहोऱ्याउन लगाइयो तर भरे सुन्दा अलिअलि बिग्रेको भए पनि राम्रै सुनियो अनि क्रमैसँग हरेक कार्यक्रममा बोलाउन थाले। दिनदिनै उनमा परिष्कार आउँदै गयो। एकदमै छिटो उनले आफूलाई परिष्कार गरिन्। उनका साथीहरूका लागि उनी एकाएक विशेष देखिन थालिन्। कल्पनै नगरेको स्टेज उनले पाइसकेकी थिइन्। मैले मात्र होइन, श्रोता र एफएम प्रशासनले समेत लीलाको उपस्थिति र प्रस्तुतिलाई स्वीकार गरिसकेको थियो। बिस्तारै म जानी जानी उनलाई एक्लै पनि कार्यक्रम चलाउन बाध्य हुने परिस्थिति सिर्जना गरिदिन्थे वा नभ्याएको अभिनय गर्थे। आधा घण्टा एक्लै उनी पनि चलाउन सक्ने भइन्। एफएमबाट बेला बेला पावलो पाउन थालेपछि 2-4 दिनलाई बाहिर जान पनि सजिलो हुन थाल्यो। नत्र लैनो गाईले चाहिँ कार्यक्रमले बाँधेर राख्थ्यो। आधाबाट पुस्तक तयार भयो। मोटा मोटा चातो र डायरी भरिएका थिए। टाइप गरिसक्दा A4 साइजमा 330 पृष्ठ भएको थियो। त्यति मोटो होला भन्ने सोचिएको थिएन। लेखनकालमै दिमागमा प्रकाशन समस्याबारे सोच्न थाल्यो भने लेख्न सकिन्न भन्ने लाग्छ मलाई। देख्ने बेलामा पुस्तकको मोटाई छपाई खर्च आदि मेरो दिमागमा आउनै दिन्न, तर अब भने वास्तवमै समस्या भएको थियो। पुस्तक त 500 पृष्ठबाट माथि जाने जस्तो देखियो, प्रकाशन खर्च थोरैले नहुने देखेँ। यत्रो मनोयोगले लेखिसकेपछि नछाप्ने कुरा भएन, निकै दिन तनावमा रहेँ। एक दिन सीताजीले सोध्नुभयो, पुस्तक लेखिसकेपछि पनि तपाईँ उस्तै तनावमा देखिनुहुन्छ किन? मैले भने अब नयाँ तनाव सुरु भयो, अब यत्रो पुस्तक कुन पैसाले छाप्ने नि? अस्ति फुर्काई फुर्काई लेखाउनु भयो, लु पैसा निकाल्नुहोस्। मेरो जवाफले उहाँलाई सजिलो भएछ कि के हो, मुसुक्क हाँस्नुभयो। अनि छाप्ने पैसा नहुनेले यत्रो पुस्तक लेख्छन् त? मैले भने भन्दैमा रातभर नसुति नसुति किन लेख्नु? हुर्काउन नसक्नेले सन्तान किन जन्माउनु? छाप्न नसक्नेले पुस्तक किन लेख्नु? म पनि हाँसेँ एकछिन। उहाँ फेरि आफ्नै धन्दामा लाग्नुभयो। यत्रो पैसाको व्यवस्था गर्न उहाँसँग के उपाय थियो र? म फर्केँ आफ्नै कोठामा। मेरा नराम्रा बानीमध्येको एउटा बानी लेखिसकेपछि नछापिएसम्म त्यही पाण्डुलिपि वरिपरि मडारिने हो। आज पनि नयाँ केही लेखेपछि त्यो नछापिएसम्म त्यही मात्र पढिरहन्छु र नयाँ लेख्नै भुल्छु। वास्तवमा म जति बेला पनि आधा बाटोमै अल्मलिरहन थालेँ। तीन चार दिनपछि एक दिन सीताजी मेरो छेउमा ढेसिएर बस्नुभयो। मैले पुलुक हेरेँ, खै गम्भीर हो कि रोमान्टिक, अनौठो मुडमा देखेँ। मलाई पनि के खाँचो, अटेरी भएर ठेसिरहेँ। अलिक उता सर्नु नि हौ। किन सर्नु? म आफै सर्नु नि, त्यत्रो ठाउँ हुँदाहुँदै आफै ढेसिएर। अनि के हुन्छ त अलिकति सर्दा? बिना समयको रागिनी मेरो मुखबाट फ्याट्टै सोमदत्तले पुलोमाला भनेको सम्वाद निस्केछ। आफै मुस्कुराएँ, के भनेको थियो? आज चिट्टीको पर्नु भएको भनेछु नि। वास्तवमा एकछिन राम्रो अनौठो रमाइलो सम्वाद भयो। रमाउनका लागि होस् वा दुःखी हुनका लागि खासै केही ठुलो कुरा हुनुपर्ने रहेनछ। ससाना कुराहरूले दिमागमा किसिम किसिमका रसायनहरू उत्पादन गर्दा रहेछन्। आफैले रोक्न नसक्ने गरी मानिस ती रसायनको बसमा पर्दो रहेछ। भन्नुभयो, कति हेरिरहनु यिनै कुरा मात्रै, अब त पुगेन। यो नछापिएसम्म अब यस्तै हो नानी, मरेको बच्चालाई नगाडेसम्म आमाले छाड्छे। मेरो संवाद उहाँलाई अलिक गम्भीर जस्तो लागेछ। भन्नुभयो, मेरो दिमागमा एउटा कुरा आएको छ, भनौँ। भन्नु न त, यो किताब मैले जम्मै सुनिसकेँ। यसमा हाम्रो परिवारको मात्र कुरा छैन, बरु सिङ्गै समाजको कुरा छ। कति मान्छेका त जीवनी नै छन्, नेताका, पार्टीका, सरकारका कुरा छन्। यही किताबभित्र नाम परेका तपाईँका साथीभाइहरूसँग सल्लाह गरिहेर्नु न। वाह, क्या राम्रो सल्लाह! म मक्क भएँ। मैले यतापट्टि त ध्यानै दिएको थिएन। तीन वर्ष अघि शरणार्थी उपन्यास छाप्ने बेलामा पनि त मैले साथीहरूसँग सल्लाह गरेको हो नि। अनि तत्कालै मैले पहिलो फोन लगाएँ चन्द्र भण्डारीलाई, त्यसपछि छविलाल दाई, त्यसपछि मदन अधिकारी, त्यसपछि प्रकाश बुढाथोकी। सबैलाई पुस्तकको बारेमा फोनबाटै चर्चा गरेँ। सबैबाट हुन्छ एकपल्ट बसौँ न त, पुस्तक पनि हेरौँ भन्ने कुरा आयो। अनि तुरन्त पिर्तामोडको एउटा होटलमा बसियो। झन्डै 20-25 जना थियौँ। मैले पुस्तकका बारेमा विस्तृत जानकारी दिएँ। मेरा सबै कुरा सुनिसकेपछि साथीहरूले एउटा उपाय निकाले। यो पुस्तक छाप्न कम्तीमा पनि 1.5-2 लाख खर्च लाग्छ, एक्लैतर्फ ठाउँबाट सम्भव छैन, हामी सबैले मिलेर डोनेसन गरौँ। साथीहरू सहयोग जुटाउने काममा सक्रिय मात्र भएनन्, बरु मलाई नै बेला बेला फोन गरेर जगाउँथे। म पनि व्यक्तिगत रूपमा अनुरोध गर्न थालेँ। रकम जम्मा हुन थालेपछि पुस्तक छापिएला कि जस्तो पो लाग्न थाल्यो। बिस्तारै रकम जम्मा हुँदा 70,000 जति भयो। त्यसमध्ये सबैभन्दा बढी तारा बराल र नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैङ्क झापाले 10-10 हजार दिएको थियो। केही नामहरू पेस्कीमा पनि छापिए। आधा जति पैसा उठेपछि अब आधा त बेचेर पनि तिरिन्छ भन्ने आँट आयो। पुस्तकको प्रेसप्रति तयार गरेर भाइले काठमाडौँ पठायो। पुस्तक प्रेसमा गएपछि बल्ल मैले लामो सास फेरेँ। पुस्तक छापिने भयो भनेर मात्र होइन, यो पुस्तक मेरो जीवनको विगत चिन्ने आधार पनि थियो। म जो थिएँ त्यसको फिल्माङ्कन जस्तो थियो। त्यसैले वर्षौँदेखि टाउकोमा बोकेर हिँडेको गरौँ भारीलाई टुङ्गोमा पुर्याएर बिसाएको आनन्दानुभूति भएको थियो। एक प्रकारले दिमागलाई कागजमा डाउनलोड गरे जस्तो टाउको हलुका भयो, जिउ फुक्का भयो। त्यसअघिसम्म मलाई लाग्थ्यो सबैले हेप्छन् मेरो गरिबी र विगत जीवनलाई गिजाउँछन्, मेरो हैसियतमाथि सधैँ प्रश्नचिन्ह लगाउँछन्, अनि टाउको गरौँ भएर झुके जस्तो दमित्र हीन ग्रन्थीले ग्रस्त जस्तो हुन्थे। जब आफ्नै हातले आफूले लगाएका सबै कृत्रिम वस्त्रहरू उतारेर निर्वस्त्र झैँ उभिएँ, अब मलाई लाज डर घिन केही पनि लागेन। सबैबाट म मुक्त भएँ। अब अरूले पो केही भन्लान् कि भन्ने कुनै डरै रहेन। कोही रिसाउलान्, सहयोग नगर्लान्, हेपिएला भन्ने सबै भावनाहरूबाट म मुक्त भएँ। आमाको बर्खान्तमै निकाल्ने विचार थियो त्यो किताब, तर आर्थिक र अन्य विविध कारणले दशैंको अष्टमीमा पुस्तक निस्कन सकेन। सामान्य तरिकाले बर्खान्त सकियो। वास्तवमा मलाई यो कर्मकाण्डका नाममा गरिने फजुल खर्चप्रति कुनै विश्वास छैन। त्यसो त कर्मकाण्डसँग जोडिएको आध्यात्मिकताप्रति पनि विश्वास छैन, तर सांस्कृतिक परम्परा वा लोकाचारका लागि ती केही कुरा गर्नु स्वाभाविक होला। आफ्ना परिवारजन मात्रको सानो उपस्थितिमा बर्खान्त सकियो। कतिपयले केही नगरे पनि एकाहा पुराण लगाउने सल्लाह दिएका थिए, तर त्यस्तो उस्तो केही गरेन। दसैँको दुई दिन अघि मात्र हामीले आमाको वार्षिक शोक विसर्जन गरेका थियौँ। आमा होइन्जेल मेरो टिका लगाउने आमा हातको, ससुरालीको, डाक्टर बाको र पार्वती काकीको थियो। बिर्तामोडमा सरेपछि गङ्गाप्रसाद शिवाकोटी मामा र उहाँकी माताजीको हातको टिका थाप्थे। काकाहरू अलि टाढा भएकाले प्रायः जाने गरेको थिएन। मामाको हातको टिको नलगाएको त युगौँ भएको थियो। आमा हुँदा प्रायः सबैलाई आमाले टिका लगाइदिनुहुन्थ्यो, तैपनि धेरैले मेरो हातको टिकाको आश गर्थे। आफूभन्दा सानालाई आमासँगै उभिएर लगाइदिन्थे। सानैदेखि यो दसैँको टिको लगाउनेमा एउटा कुरा मलाई कहिले चित्त बुझ्दैनथ्यो, नातामा माथि पर्दैमा आफूभन्दा बढी उमेरका मानिसहरूलाई टिका लगाएर कसरी आशीर्वाद दिनु। यो कुरा मलाई त्यसबेलादेखि मन नपरेको, जब बुबाको निधनपछिको दसैँमा बुबाकी अन्तरी फुपू टिका लगाउन आउनुभयो। बुबा आफ्नो फुपूलाई टिका लगाइदिनुहुन्थ्यो। अब बुबाको ठाउँमा उभिएँ म। 18 वर्षको नातिले 75 वर्षकी बुढी फुपूलाई आशीर्वाद दिनु पर्यो। त्यसबेला मैले केही नभने पनि वर्षैपछि यो कुराले असर गरिरह्यो। दुई हजार 2050 दसैँदेखि भने मैले बुढी फुपूलाई टिका लगाइदिन छाडेँ। उहाँले मन दुखाउनु भयो। मैले त माइती पो माने कि त नाति, अब माइत नआउनु। मैले सम्झाउँदै भने, तपाईँ माइती आउनु, तर अब आशीर्वाद तपाईँले हामीलाई दिनु। तपाईँ मेरो हजुरबाकी बहिनी पो त, हामी सानालाई तपाईँहरू ठुलाले आशीर्वाद दिने हो। त्यस दिन उहाँले मेरो कुरा बुझ्नु भएन, तर तिहारमा आउँदा भन्नुभयो, तैँले ठिकै भनिछस् नाति, हो नि म जस्तै बुढीले यी कलिला हातबाट टिका थापेर के दीर्घायुको आशीर्वाद माग्नु त। तेरो हजुरबा र म एउटै भुँडीबाट जन्मेका, म छोरी हुँदैमा नातिसँग आशीर्वाद किन लिनु। जति कुरा गरे पनि पहिला कसैले भनेन त, ज्ञानी भइसस् बाबै, तेरो जय होस्। मन हलुका भयो। फुपू आमैले चित्त बुझाउनु भएछ, तैपनि आफ्ना फुपूहरूलाई चाहिँ अझै पनि लगाइदिँदै थिएँ। त्यो कुरा पनि मन परेको थिएन। कान्छी फुपू हामीसँग बस्नुहुन्थ्यो, उहाँलाई लगाइदिएपछि लगाइल्याए कि माइली फुपूलाई पनि किन लगाइदिनु भन्ने लाग्थ्यो। आमा बितेपछि अब मलाई टिका लगाइदिने हात कटेको थियो। घरमै सबैभन्दा जेठो भएकाले सबैलाई टिका लगाइदिएपछि खाली निधार बोकेर मैले घरबाट निस्कनुपर्ने भयो। अनि मैले निर्णय गरेँ, अब म पहिलो टिको माइली फुपूको हातबाट थाप्छु। हामी घरमा टिका फुकाएर माइली फुपूकामा टिका थाप्न गयौँ। दसैँमा फुपूको हातको टिका थाप्न गएको देखेर अनौठो मान्नेहरू पनि थुप्रै भए। बाटामा सोध्नेहरू मेरो कुराले अल्मलिन्थे। माइली फुपू साह्रै खुसी हुनुभयो, आँखाभरि आँसु पारेर भन्नुभयो, मलाई पनि तेरो हातको टिको थाप्न गाह्रो लाग्थ्यो भाइ, तर परम्परादेखि थापिआएकी थिएँ। तैँले मेरो मन हलुका पारिस्, तैँले हाम्रो कुलको नाक राख्छस्। म केही बोलिनँ, तर अनुहार हँसिलो भयो। माइली फुपूको बिहे सानैमा भएको अरे, बिहे गरे पनि माइतै राखेको थियो अरे। पछि फुपाजु आसामतिर गएर फर्किएनछन्। बिहे मात्र भएको, घरै नगई उहाँ अविवाहित सरह माइतमा हुनुहुन्थ्यो। 2024 हामी पहाडबाट बसाइ आएपछि जेठा मामाको साथीको रूपमा चिनिएका तल्लो साङ्रुम्बा निवासी ओमनाथ उमागाईसँग माइली फुपूको दोस्रो विवाह भयो। खाना लाउनु प्रशस्त थियो। मसार भन्ने ठाउँमा गिरीहरूको जग्गा कमाएर बस्नुहुन्थ्यो। खेतै खेत भएकाले मकै भात खानै नपर्ने, फुपूलाई सुखै थियो। तर फुपाजु छुच्चो प्रायः कुटिरहेको खबर आउँथ्यो। साङ्रुम्बाबाट हामी मधेस आए पनि दिदीलाई मामा घरमै छोडेको थियो। पछि माइली फुपूको बिहे भएपछि दिदी फुपूसँग बस्न गई। फुपाजुको रिसाउने बानीले पानीको शिकारमा सासूबुहारी दुवै पर्दा रहेछन्। भनेको कुरा तुरन्त नभए छेउमा जे भेटिन्छ त्यसैले झट्टी हान्ने गर्नुहुन्थ्यो अरे। आमा भन्नुहुन्थ्यो, मभन्दा 1 वर्ष कान्छी हुन् माइली नानी, अभागी रहेछन्, अघिल्लोसँग त जग्गेमा मात्र बसिन्, यत्रो वर्षपछि अर्को बिहे गरियो त्यो पनि शङ्का, यो आइमाईको जुनी पनि सधैँ अभागी रहेछ। माइली फुपूको जीवन देखेपछि सुख के हो भन्ने कुरामा सधैँ हाम्रो घरमा विवाद हुन्थ्यो। हामीलाई लाग्थ्यो प्रशस्त खाना लाउन पुगे त्यही सुख हो, तर साइली फुपूलाई केहीको अभाव थिएन। च्यादरको छानो हालेको 3 तले घर थियो। सयमुरी धान हुन्थ्यो, वस्तु भाव बाख्रा पाठा। वर्ष 2 वर्षको फरकमा लगालगी 4 भाइ छोरा पाउनुभयो। फुपूले माइतीमा हुँदैदेखि बाख्रा पाठा पालेर पेवापाती जोड्ने कला सिक्नु भएको थियो। बिहे गरेर नयाँ घरमा आएपछि पनि पेवा संस्कृतिलाई निरन्तरता दिनुभएको थियो। बाख्रा पाठामा छिटो फाइदा पाउने फुपाजुले फकाएर थोर बहुत खर्च गरिदिए पनि उहाँ निरन्तर बढाइरहनुहुन्थ्यो। माइतीमा कमाएको र पछि जोडेको सबै भेला गरेर मसारमा जग्गा जोड्नु भएको थियो। फुपाजु रौसी फुक्का मन र हौसिने स्वभावको, अनि अलि बढी गफाडी पनि। कामले नसके पनि मुखले हाँकिदिने। जे होस् गाउँ समाजमा लोकप्रिय हुनुहुन्थ्यो। अरूको भराभरमा जुटिहाल्ने, उस्तै परे पिट्ने पनि। अग्लो लामा लामा हात, देब्रे हात खुब चल्ने उहाँको। माइली फुपूलाई बिहे गरेको 2 वर्षपछि फुपाजुले फेरि फुपूकै मामाकी छोरी सौता हाल्नुभयो। फुपूकी फुपू र मामाको बिहे भएको रहेछ। उहाँहरूकी माइली छोरी फुपूकी सौता भएर त्यो घरमा बसिन्। त्यसपछि झगडा र कुटाईको सीमा सकियो। मेरो दिदी भन्नुहुन्छ, मान्छेको जिउले पिटाई कति खप्न सक्छ भन्ने कुरा अनुमान गर्न नसकिने रहेछ। माल दिदीको शरीरको जति पिटाई कमै आइमाईले खाएका होलान्। तर माइली फुपूले त्यो घर र फुपाजुलाई त्याग्नु भएन, उहाँले लडेर जुधेर खानुभयो। अर्को फुपूले पनि चार भाइ छोरा जन्माउनु भयो। तीमध्ये एउटा सानैमा हराएको आजसम्म पत्ता लागेको छैन। एउटा मरेको र बाँकी दुईवटा असल र भला आदमी छन्। राम्ररी चलाइरहेका तर फुपाजुले कान्छी ल्याए पनि बस्न चाहिँ जेठीसँगै बस्नुहुन्थ्यो। 2035 सालको तिहारमा इलाम क्याम्पस पढ्दा म पहिलोपल्ट माइली फुपूको हातबाट टिका लगाउन साङ्ग्रोममा गएँ। त्यसबेला सानी फुपूलाई तल मसारमा राखेर मालदिदी ठूलो साङ्ग्रोममा बस्नुहुँदो रहेछ। चार भाइ छोरालाई नजिकको साङ्ग्रोममा स्कुलमा पढाइरहनु भएको थियो। लक्ष्मी पूजाको दिन उहाँले कल्पनै नगरेको पात्रमा त्यहाँ पुग्दा फुपूले एकहोरो हेरिरहनु भयो। एकछिन चिन्न सक्नु भएन। म जम्बा 36 केजीको लुत्ते केटो उहाँको गोडामा टाउको राखिरहेको थिएँ। बिस्तारै उठाएर टाउकामा हातले मुसार्दै बरबरी आँसु खसाल्नु भएर हातमा समातेर भित्रै लानु भयो। मैले बोकेको एउटा सानो मिश्रीको पोको उहाँको हातमा राखिदिएँ। सानो कान्छो सुतिरहेको थियो। अरू केटाहरू काममा थिए होला। मलाई गुन्द्रीमा यहाँ बस भनेर केही नबोली लट्याङ पट्याङ गर्न थाल्नुभयो। धेरै बेरसम्म नबोल्दा मलाई पनि कस्तो कस्तो लाग्यो। दिदी त रिसाउनु पो भएको छ कि के हो भने आयो। उहाँ अगेनामा आगो फुक्दै आँखा मिच्दै गरिरहनु भयो। धुवाले मेरो पनि आँखा पोल्न थालेका थिए। नबोलिकनै तावामा एउटा बाबर पकाएर दुध र त्यो बाबर ल्याएर अगाडि राखेपछि दोस्रो पल्ट बोल्नुभयो। यसबिचमा झन्डै आधा घन्टा समय बितेको हुँदो धेरै बेरसम्म आँखा पुसिरहनु भएर मसिनो स्वरमा भन्नुभयो, सेलाउँछ तातातै खा, कति बेला हिँडेको होस्, भोक लागेको होला। भाइहरू अघि नै खाजा खाएर घाँस काट्न गएका छन्। भोलिलाई पनि पुग्ने गरी काटेर भोलि देउसी खेल्न जाने भन्छन्। मैले बिस्तारै रोटी छोडेर मुखमा हालेँ। फुपूले घरिघरि नाक पुसिरहनु भयो। आधा जति रोटी खाइसकेपछि भने, आमाले तिहारमा मालदिदीको हातको टिको लगाउनु, यता भाइ छ, दिदीहरूले उसैले लगाइदिन्छन्, यस्तो अप्ठ्यारो बाटो आइरहनु पर्दैन भन्नुभएको थियो। आज 81 तल अगाडि देख्दा मलाई ब्रह्माण्ड फुटे जस्तो भयो। त यसरी आइपुग्लास् भने कल्पनै थिएन भाइ। इलाममा छ सरी, कलेजमा पढ्छ सरी भनेको सुन्दा कति खुसी लाग्थ्यो। हाम्रो परिवारमा सबैभन्दा धेरै पढेको तैँ हुने भइस् भन्ने लागेको छ। कति दुःख गरे दाजुले, त्यस्तो खुनी थिए, राम्ररी उठ्न बस्न नसक्ने, हिँड्न नसक्ने, मुखकै भरमा यत्रो परिवार चलाए, झन् भाउजूको त के भन्नु र, सम्झँदै गलो अड्किन्छ। मैले अघि नबोल्दा तँलाई नराम्रो लागेको होला, तर बोल्नै सकिनँ, के गर्नु। मैले चुप लागेर रोटी र दुध खाइरहेँ। के गर्नु, एकछिन फुर्सद हुँदैन। वस्तु भाउ भन्यो, केटाकेटी भन्यो, कतै जान पाइँदैन, त्यही एक दिनको बाटो त हो नि, तर के गर्नु, जान पाइने होइन। तैँले भिनाजुको कुरा बुझेकै होलास्, केही भर छैन, केही भन्यो भने जिउ थाप्नु मात्र हो, कसलाई भन्नु र। दाजु मर्दा पनि आउन सकेन, बिदा दिए पो त। उहाँ फेरि रुन्न थाल्नुभयो। म के भन्नु र, जुन कुराले उहाँलाई रुवाइरहेको थियो त्यो मलाई बानी परेको थियो, मनमा लागिरहेको थियो, आँसु पनि देखेभरिका त हुन्। आज देख्नुभयो, रुनुभयो, भोलि म जान्छु, बिर्सनुहुन्छ, संसारको रीत। मैले हाम्रो अवस्थाको सम्पूर्ण कुरा बताएँ। मेरो कथा सुनेर उहाँ धेरैपल्ट भक्कानिनु भयो। पछि त म पनि रुन थालेछु। मैले आफ्नो सबै कुरा भनिसकेपछि उहाँले भन्नुभयो, तिमीहरूप्रति हामी कसैको जसको दाबी छैन भाइ। मैले पनि पहाड र काकाहरूले पनि केही गर्न सकेनौ, आआफ्नै अप्ठ्यारा होलान्, तर त हाम्रो कुलको दीपक होस् भन्थे दाजु, त्यस्तै निस्किस्। म पनि अझै के गर्न सक्छु र, बरु नाते नपर्ने अरूहरूले तँलाई यत्रो गरेका रहेछन्, उनीहरूको पनि जय होस्। भरिभरि सुत्ने बेलामा भक्कानी दिए भन्नुभयो, भाउजूको दुःखको सीमा छैन। पहाडमा पनि घरभित्र र बाहिरको सबै काम एक्लै ढाक्नु पर्थ्यो। मधेस आएपछि पनि उस्तै भयो। काम गर्न नसके पनि लोग्ने हुनु र नहुनुमा ठूलो फरक छ। दाजु मरेपछि भाउजूलाई आफन्तहरूले नै अनेक थोक भनेको सुनियो। मालदिदीको यो पछिल्लो कुराले भने मलाई साँच्चै रुवायो। मैले मेरी आमालाई सम्झेँ, उहाँको पीडा सम्झेँ। 45 वर्षकी राम्री विधवा मेरी आमालाई कति गाह्रो लगा जोगिदिएर हिँड्न। त्यसमा आफन्तहरूकै नजर त्यस्तो हुँदा कसरी बाँच्नु। मैले भने, मालदिदी, यो संसारमा हाम्रा कोही पनि छैनन्, हामी त आकाशको छानो हुनेछौँ। घाम लाग्दा पनि पानी पर्दा पनि सिधै टाउकोमा पर्छ। जसले जे जे भने पनि अब केही मतलब छैन। म पढेर फर्केपछि मेरी आमाका दुःखका दिन सकिन्छन्। हो नानी, तैँले नै तार्नुपर्छ सबै दुःखबाट पारी। भाइहरूसँग लस्करी भुइँमा ओछ्याल लगाइएको थियो। मेरो छेउमा ठुलो भाइ सुत्यो, उसको नाम पनि कृष्ण नै हो। ऊभन्दा माथि दाजु नभएकाले होला, म उसको रहरको दाई भएछु। उसले मसँग धेरै कुरा सोध्यो, मधेसका, स्कुलका, कलेजका। 10 वर्षको त्यसले उमेरभन्दा ठुला कुराहरूमा चासो राखेको थियो। भोलिपल्ट दिनभरि उनीहरू मेरै वरिपरि घुमिरहे, मलाई लिएर घर घर घुम्दै परिचय गराए। हाम्रो दाजु पनि कलेज पढ्छ भन्ने गर्व थियो उनीहरूलाई। धेरैले मलाई चिने। मेरा जेठामामा गीताराम शिवाकोटीले धेरै वर्ष साङ्ग्रोमा स्कुलमा पढाउनु भएकाले म उहाँको भानिज भनेपछि नचिन्ने कोही भएन। धेरै घरको म भान्जो भएँ। वास्तवमा एक हप्ताको मेरो बसाई धेरै रमाइलो भयो। भाइटिकाको अघिल्लो दिन साँझमा फुपाजा आउनुभयो मसारबाट। मलाई देखेर उहाँ निकै खुसी हुनुभयो। मेरो ससुराले आएछ, यसलाई मिठो मसिनो खुवाइस् के भनेर ठुलो स्वरले मालदिदीलाई हकार्नु भयो। बेलुकासँगै खाना खायो। मालदिदीको बानी अनौठो रहेछ। उहाँलाई आफूसँग भएको कुरा सबै दिनुपर्दो रहेछ। म सानो मान्छे तर खाने बेलामा दुध, रोटी, मोही, घिउ, दाल, इस्कुसको तरकारी, अरू के हो के अनि फेरि थपेको थपेकै भुँडी चरक्क हुने गरी खाएँ। हुनु पनि त्यसरी भुँडी चर्किने गरी त्यति धेरै परिकारसँग त कहिले खान पाइएको थियो र खाँदा खाँदै पनि सम्झेँ घरमा आमा भाइ बहिनीहरू कनिकाको खोले खाँदै होलान् गुन्द्रुकको झोल र निगुरोको सागसँग। खाँदा खाँदै गला लागे जस्तो भयो। खाना खाइसकेपछि फुपाजुले भन्नुभयो, मेरो क्याम्पस पढ्ने सालुलाई आज म सबैसँग चिनाउँछु। गाउँभरिका मान्छे माथि मेलामा भेला भएका छन्। लोहिडी केटा, मलाई पनि जान मन लाग्यो। फुपाजुका पछि पछि गएँ। बाटामा उहाँले सोधेका सबै कुराको जवाफ दिएँ। साङ्ग्रुम्बाको मेला मजाले लाग्दो रहेछ। गाउँभरिका मान्छेहरू रातभरि नाचगान गर्दो रहेछन्। खास गरी लिम्बु जातिको बाहुले भएको त्यस गाउँका लिम्बु लिम्बुनीको धान नाच खुब जम्दो रहेछ। त्यही भिडमा छेत्री बाहुनहरू पनि मिसिएर दोरी र धान नाचमा भाग लिँदा रहेछन्। एकछिन घुमिसकेपछि फुपाजुले सोध्नुभयो, के छ केटा, धान नाच्न आउँछ? आउँदैन। दोरी गाउन आउँछ? आउँदैन। लु अब तेरो काम रहेनछ यहाँ, एकछिन घुमेर तमासा हेर है त। म यिनीहरूसँग दोरी गाउँछु। लस्करे बसेका केटाहरूको तातीमा गएर घुँडा मारेर बस्नुभयो फुपाजु। अर्कोपट्टि त्यसै गरी केटी र आइमाईहरू बसेका थिए। कुनै बेला लिम्बु भाषामा, कुनै बेला नेपाली भाषामा गीत गाउन थाले पालै पालो। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको कृति कृष्ण धरावासीको पाण्डुलिपिको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो तापलेजुङ, झापाको एफएम मेचिट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पहिला, कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावासीको पाण्डुलिपिको तेस्रो श्रृंखला सुनिरहेका छौं। अब यसैको बाँकी अंश वाचन सुन्छौं। निकै बेर गाइसकेपछि दुवै लहरका केटाकेटी एक एकजना भएर एउटै लहरमा मिसिए। फेरि गाउन थाले। रक्सी खाँदै गाउँदै गर्दो रहेछन्। त्यहाँ जुठोको मतलब थिएन। एउटै ग्लासमा सार्दै उसले उसलाई खुवाउँदो रहेछन्। फुपाजु पनि मातेर लट्ठ पर्नुभयो। म भने अभर परे। अब के गर्ने? कात्तिकको जाडो, त्यतिकै रात काटिने कुरा थिएन। अँधेरी रात, फुपाजुलाई भनेको बुढा के मान्थे? उनी अनि उहाँसँग टर्च लाइट मागेर म एक्लै निकै लामो बाटो घर फर्केँ। मालदिदीले भन्नुभयो, मलाई त लागेको थियो आज यिनले यस केटालाई अभर पार्छन् भन्ने। धन्न आइपुगी छस्। माथि कार्कीका आँगनमा ठूलो कुकुर छोड्थे, आज धन्न छोडेनछन्, नत्र तँलाई मार्थ्यो त्यसले। अनि पो म डरले लुगलुक कामेँ। तर फुपाजु त्यही मेलामा लठारी नआएका नि, यहाँ आएका हुन् र? रिसाउँदै मलाई ओछ्यानमा पुर्याउनु भयो फुपूले। कृष्ण निदायकै रहेनछ। म आइपुगेपछि खुसी भयो र फेरि के सोध्न थाल्यो। आफ्नो भाग्यको कुरा होला, कस्तासँग बिहे गरिदिएका थिए कोनी? देख्नु पनि परेन, आज यी यस्ताका फेला परिएको छ। जसरी पनि बाँच्नै परेको छ भाइ, के गर्नु? बुदबुदाउँदै फुपू पनि अलि पर भुइँको ओछ्यानमा कान्छालाई लिएर सुत्नुभयो। वास्तवमा त्यो दिन मैले मालदिदीको दुःखको अनौठो रूप देखेँ। सबै थोक भएर पनि उहाँसँग केही थिएन, खुसी थिएन, रहर थिएन, आकाङ्क्षा थिएन, केवल माया थियो र वेदना थियो। २०४० फागुन छ गतेको मेरो बिहेमा पहिलोपल्ट कृष्ण साङ्ग्रुम्बाबाट एक्लै शनिश्चरी आइपुगेको थियो। सुकुटिएर बाबुको जस्तै लामो नाक भएको कृष्णलाई देख्ने बित्तिकै आमाले चिन्नुभयो, तिमी माइला नानीका छोरा होइन, हेर ठ्याक्कै बाबैको अनुहार। बिहेको दुई दिन पहिला आइपुगेको थियो ऊ कामको धमाधममा। घरै सघा धेरै सघा आयो उसले, पहाडमा प्रशस्त काम गरेको मान्छे, मावल भए पनि ऊ चुप लागेर बसेन। एक रात कृष्ण निदाइसकेको थियो, उसलाई हेर्दै आमाले भन्नुभयो, माइली नानीलाई माइतमा साह्रै सुख थियो, एक प्रकारले मूल घरको तालाचापी उनकै जिम्मामा थियो। सासु आमाले घरभित्रको सबै राखन धरनको जिम्मा माइली नानीलाई दिएको थियो, कसलाई के दिने नदिने साहु आसामी सबैको हिसाब पनि राख्थिन्। अरू सबै भाइहरू ऊभन्दा कान्छा भएकाले दिदीको व्यवहार मान्थे। तिमीहरूका बुबा र माइली नानीको बेला बेला भनाभन हुन्थ्यो, व्यवपात प्रशस्त कमाएकी थिइन्। जे होस्, त्यत्रो ठूलो घरको लेनदेन, व्यवहार हेरेर ठूलो अनुभव बटुलेकी थिइन्। तर बिहे भएपछि भने सधैँ दुःख पाएको मात्र सुनिन्छ, खाना लाउनको दुःख नभए पनि मनको सुख भने छैन भन्छन्। यति राम्रा राम्रा छोरा जन्माएकै रहेछन्, यिनीहरूले दिन्छन् पछि सुख। बिहेपछि पनि एक हप्ता त्यति बसेर कृष्ण फर्क्यो। जाने बेलामा आमाले मालदिदीलाई भनेर के थियो कुन्नी एउटा सानो पोको हातमा हालिदिनु भयो। 40 सालपछि बिस्तारै उहाँहरूका दिन बिग्रँदै गए। एकातिर दुवै फुपूका छोरै छोरा थिए, सबैलाई पढाउनुपर्ने खर्च ठूलो, अर्कातिर गिरीहरूले जग्गा बेच्ने भएछन्, छोड्नुपर्ने भयो वर्षौंदेखि कमाएको जग्गा। एकाएक छोड्नु परेपछि ठूलै आर्थिक संकट आउनु स्वाभाविक थियो। मोहीको भाग लिएर छोड्नुपर्दा खासै पैसा आएनछ, मालदिदीको पैसा बरु फुपाजुको भन्दा धेरै भएछ। साङ्ग्रोमा छोड्नु परेपछि अब पहाडमा नबस्ने, दुःखी गर्नुपर्ने भए मधेसमै गर्ने, बुढा पनि पढ्छन् भन्ने सल्लाह भएछ। फुपाजु मधेस आएर चारतिर जग्गा खोज्न थाल्नुभयो, भनेको ठाउँमा पैसा नपुग्ने, पैसा पुग्ने ठाउँमा जग्गा नराम्रो हुने। 2041 सालमा आफ्नो आर्थिक हैसियतका भरमा फुलमती बारी भाङबारी अर्जुनधारामा मालदिदीको पैसाले उहाँको नाममा छिन्ती 1 बिघा जग्गा किनेर छुट्टा छुट्टै घर बनाई दुवै परिवार थन्किए। फुपाजु एकरो र परिश्रमी भएकाले बगरलाई पनि हराहरा पार्नुभयो, हुर्कँदै गएका छोराहरू पनि कम करी निस्के, सबै छोराहरूलाई स्कुल हालियो। झापा झरेपछि कृष्ण चाहिँ प्रायः मेरै वरिपरि हुन्थ्यो, मलाई पनि उसको साह्रै माया लाग्थ्यो। धेरैजसो ऊ मावलमै बस्थ्यो हाम्रै घरमा, उसलाई मैले पढेको साहित्य लेखेको खुब मनपर्थ्यो। त्यस बेलासम्म मेरो पनि जिल्लामा साहित्यिक रूपमा नाम चर्चामा आउन लागेको थियो, उसलाई मेरो भाइ हुँ भन्ने निकै गर्व लाग्थ्यो। बिस्तारै दिन बित्दै गए, फुपाजु र मालदिदीको गारस्थ सम्बन्ध खासै सुमधुर थिएन, स्वास्नी पिट्ने नराम्रो बानीबाट फुपाजु मुक्त हुनुभएन, झगडा कहिले चौकीसम्म पनि पुग्थ्यो। एकपल्ट त मैले नै उहाँहरूलाई 2-3 रात थुनाएर घरबाट आफै बात बोकेँ। 2041 सालमा सेन्टर पास गरेपछि त्यहाँभन्दा माथिको पढाइ गर्न कृष्णले पनि सकेन, 1 बिघा जग्गाको आमदानीले 10 जनाको परिवारलाई खानै पुग्दैन थियो। आफ्नो काम सकेर भाइहरू अर्काकोमा मेलापात जान थाले, सबैको पढाइ सन्तोषजनक नभए पनि दुःख गर्दै स्कुल गइरहे। सानी फुपूका छोराहरूले पढाइ पुरा नगरे पनि ठुली फुपूका सबै छोराहरूले माध्यमिक शिक्षा पुरा गरे। बर्खामा फुलमती नदी बढेर तर्न गाह्रो हुन्थ्यो, त्यसबेला प्रायः मसँगै बस्थ्यो कृष्ण। पढ्न नपाएपछि कामको खोजीमा थियो, तर के काम गर्ने, जागिरको सम्भावनै थिएन। मै त वर्षौंदेखि स्कुलमा सानो लियन पदको शिक्षकमा कार्यरत थिएँ। '43 सालमा शनिश्चरीमा खानेपानी ट्याङ्की निर्माण हुन थाल्यो। हाम्रै घर अगाडिको रणबहादुर बुढा थोकेको जग्गामा त्यो परियोजना सुरु भएको थियो। जग्गा किनेर त्यसको कम्पाउन्डिङ गर्दा गर्दै 2-3 वर्ष त्यत्तिकै बित्यो। त्यसपछि कृष्ण बुधबारेतिर बसेर झापा इलाम सडकमा काम गर्दैछु भन्थ्यो। पछि थाहा पाएँ ऊ त दिनभरि हडियाको बगरमा गिटी कुट्दो रहेछ। एकपल्ट घर आएको बेला हेरेँ, उसका हत्केला पटपटी फुटेका थिए। भाइका त्यस्ता हत्केला देखेर आमा धुरु धुरु रुनुभयो। मालदिदी आएर उसलाई घर लिएर जानुभयो। ऊ फेरि गाउँमा खेतालाको काम गर्न थाल्यो। उसलाई क्याम्पस पढ्ने तीव्र इच्छा थियो, तर त्यसबेलाको क्याम्पस भनेको कि भद्रपुर थियो कि इलाम, दुवै ठाउँमा गएर पढ्न सक्ने अवस्था थिएन। केही समयपछि शनिश्चरीको पानी ट्याङ्कीको निर्माण कार्य सुरु भयो। ढलाई सुरु भएपछि कृष्ण फेरि मसँगै आयो। ऊ दिनभरि पढेर बस्छु भन्थ्यो, म अफिस जान्थेँ। केही दिनपछि थाहा पाएँ ऊ त दिउँसो दिउँसो पानी ट्याङ्की ढलाईको काममा गिटी पुछ्ने मेसिनमा सिमेन्ट बालुवा र गिटी हाल्ने काम गर्न थालेछ। मन अमिरो भएर आयो। 2043मा एसएलसी पास गरेको मान्छे 2045सम्म पनि गिटी बोकिरहेको थियो। दिनभरि सिमेन्टको काम गरेका हत्केला पटपटी फुट्दा रहेछन्। काँधको छाला मरेको थियो, बलभन्दा पनि अठोट ठुलो थियो उसको। हुन त काम भनेको कुनै पनि सानो ठुलो हुँदैन, श्रम गर्न लजाउनेले जीवनमा कहिले उन्नति पनि गर्न सक्दैन। मानिसले इमान्दारीपूर्वक आफ्नो ज्ञान चेप र बलले भएको काम गर्न कहिले धकाउनु पनि हुँदैन। यो कुरा कृष्णलाई कसैले अर्थाएको थिएन, तर ऊ आत्मसम्मानका साथ सानाभन्दा साना कामहरू गरिरहेको थियो। उसले एसएलसी पासको अहम टाउकोमा बोकेर घर समाज त्यागेर बेरोजगारीको गुनासो बोक्दै कतै हिँडेन, कुलतमा लागेन, कसैसँग झगडा गरेन। उसलाई श्रम गर्न कहिले लाज भएन। मलाई गर्व लाग्थ्यो कुनै दिन यो केटो ठूलो मान्छे हुन्छ। उमेरभन्दा बौद्धिक थिए उसका विचारहरू। ऊ दिनभरि गिटी बोकेर पनि बेलुका मसँगै छेउमा बसेर साहित्यिक किताबहरू पढिरहन्थ्यो, अनेक कुरा सोध्थ्यो। म पत्रकारिता पनि गर्थेँ, ऊ पत्रकारिताबारे अनेक जिज्ञासा राख्थ्यो। एक दिन भन्यो, दाई अब अर्को वर्षदेखि म कलेज पढ्छु, मैले मलाई पढ्न पुग्ने पैसा बनाउन लागेँ। मन ढक्क फुलेर आयो, आँखा त्यत्तिकै बिजाए। उसको अनुहार गर्वले भरिएको थियो। त्यसो भन्दै गर्दा ऊ शिर ठाडो पारेर मतिर हेरिरहेको थियो। मेरो मन केही समयपछि ऊ फेरि कतै हरायो। मालदिदी रुँदै आतिदै आउनुभयो। किस्ने फेरि कता हिँड्यो? घर नआएको 4-5 दिन भइसक्यो। लुन उसलाई खोजिदिए। अरू सबै छोरामध्ये मालदिदीलाई कृष्णको ज्यादा माया थियो। ऊ आँखाबाट ओझेल उनाछा छटपटाउनुहुन्थ्यो। मैले भने, मालदिदी तपाईँका 4 भाइ छोरा छन्, कृष्ण त झन् सबैभन्दा जेठ हो, अरूको त्यति खोजी गर्नुहुन्न, यो हुर्केको र ठुलोको किन यत्रो चिन्ता? भन्नुभयो। खै के भएको के भएको, यो सबैभन्दा ठुलो भएर पनि म यसैलाई सानो देख्छु, यसैको धेरै पिर लाग्छ, अरू त जसरी त्यसरी गरिखान्छन् जस्तो लाग्छ, र अर्को छोरो भएर पनि हो कि? वास्तवमा पछिसम्म मालदिदी अरू छोराभन्दा कृष्णकै चिन्ता गर्नुहुन्थ्यो। त्यसरी हराएको कृष्ण 1 महिनापछि टुप्लोक आइपुग्यो। त्यसरी खबर नगरी किन जतासुकै जानु? जहाँ पुगे पनि यहाँ छु भन्नु पर्दैन भन्दै आमाले गाली गर्नुभयो। ऊ केही बोलेन। मैले भरे सोधेँ, उसले भने म त धरानतिर गएको थिएँ। त्यतैबाट भ्रमणमा आएका विदेशीहरूको भारी बोकेर उनीहरूकै पछि पहाडतिर लागेको थिएँ। हामी 6 जना भरिए थियौँ दाई। शङ्खसभाको माथिल्लो भागमा पुगेपछि लेक लागेर हामी 3 जना बिमारी पऱ्यौँ र त्यहीँबाट फर्क्यौँ। छक्क परेँ उसका कुराले। म यो कस्तो साहसी मान्छे, जे पनि गर्न तयार, कति मुक्त भन्ने लाग्यो। यसपल्ट पनि उसले अर्को अनौठो यात्रा गरेको थियो। म सोच्थेँ हामीले पनि कम दुःख पाएका होइनौँ, तर म शारीरिक रूपमा कमजोर भएर पनि यस्तो कठोर शारीरिक श्रम गर्नु परेन। त्यसो त म माया नै मायामा हुर्केको मान्छे, गरिबी आफ्नो ठाउँमा छ, तर तिरस्कार र घृणा चाहिँ कहिल्यै भोग्नु परेन मैले। अनेक दुःख गरेको पैसाको सहारामा मेची क्याम्पसमा भर्ना भयो। क्याम्पसमा नाम लेखेर फर्केको दिन देखेको थिएँ मैले उसको अनुहार। आहा, पढ्न पाउँदाको त्यो खुसी कति राम्रो! पढ्नु परेकाले अत्यन्त दुःखी हुनेहरू पनि देखेकी थिएँ। ऊ घरबाटै क्याम्पस जानु थाल्यो। एका बिहानै खाना खाएर हिँड्यो र बेलुका लखतरान क्याम्पसमा नियमित पढ्न सक्ने उसको आँट भएन। त्यसबेला मेरो जागिर चन्द्रगढीमै थियो। अनि एक दिन साप्ताहिक विचारका सम्पादक प्रकाशक तारा बरालसँग सल्लाह गरेर बराल छापाखानाको सिफारिसमा श्रम कार्यालयबाट दिने कम्पोजिटर तालिम सहभागी गरायौँ। तालिम बराल प्रेसमै लिन पाउने बनाइयो। अनि ऊ कम्पोजिटरको तालिममा लाग्यो। श्रम कार्यालयले तालिम भत्ताका रूपमा मासिक 200 दिन्थ्यो। त्यसले मात्र त के पुग्थ्यो र? उसले पढ्न जम्मा गरेको पैसा खर्च गर्दै 6 महिनाको तालिम पुरा गर्यो। त्यसपछि उसलाई बराल छापाखानामै जागिरी बनाइयो। साप्ताहिक विचारमा म नियमित स्तम्भ लेख्थेँ। अव्यय नामको भूमिगत स्तम्भकार थिएँ म। प्रशासनले चासो राखे त्यसको जिम्मा तारादाले लिनुहुन्थ्यो। जे भए पनि कृष्णलाई एउटा सानो जागिरमा प्रवेश गराउन सकेको थिएँ। तर अचम्म त्यसबेला लाग्न थाल्यो जब कृष्णले कम्पोजिट सँगसँगै पत्रकारिताको कला पनि देखाउन थाल्यो। आफैले लेखेर पनि पत्रिकामा राख्न थाल्यो। हेर्दा हेर्दै केही समयमै उत कम्पोजिटरभन्दा पत्रकार र बजार व्यवस्थापकको रूपमा चिनिन थाल्यो। बिस्तारै तारादाले पनि उसलाई कम्पोजिङभन्दा बाहिरको काममा लगाउन थाल्नुभयो। ऊ समाचार सङ्कलन गर्ने, डेस्कमा बसेर सम्पादन गर्ने जस्ता कामहरू पनि गर्न थाल्यो। सायद उसले त्यहाँ काम गरेको 1 वर्ष भएको थियो होला। उसलाई साप्ताहिक विचारको सहायक सम्पादकमा नियुक्त गरियो। अब ऊ आधिकारिक रूपमा पत्रकार भइसकेको थियो। तैपनि उसले कम्पोजिङको काम भने छोडेन। कुनै दिन यो पत्रकारिता छुट्यो भने पनि कम्पोजिङको जागिर त जहाँ पनि खान पाइन्छ। सबभन्दा अचम्म त मलाई फेरि त्यति बेला लाग्यो जब 2047 सालमा तारादाई 4 महिना यात्रामा अमेरिका जानुभयो। त्यो 4 महिनाभरि सबै अङ्क नियमित रूपमा उसले आफ्नै सम्पादकमा निकाल्यो र पाठकको कुनै गुनासो थिएन। प्रधान सम्पादकको अनुपस्थितिमा 16 अङ्कसम्म निरन्तर निकाल्न सक्नु सानो कुरा थिएन। त्यसरी सुरु भएको उसको पत्रकारिता यात्रा निरन्तर आकाशिँदै जाँदा आज अर्जुन धारा दैनिकको सम्पादकमा उभिएको छ। यसबीच भएका हरेक राजनीतिक आन्दोलनमा प्रत्यक्ष सहभागी भएर अत्यन्त जुझारु देखेको कृष्ण जनआन्दोलन 2063 पछि नेपाल पत्रकार महासङ्घ झापाको सभापति निर्वाचित भयो। र त्यसै वर्ष उसले नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले प्रदान गर्ने ₹50,000 राशिको श्रीधर राष्ट्रिय पत्रकारिता पुरस्कार समेत पायो। यी सबै कुरा देखेर मालदिदी छक्क पर्नुहुन्थ्यो र हाँस्दै भन्नुहुन्थ्यो, तिमीहरू दुईटा किस्नेले के गर्यो के गर्यो। यस्तो जीवनकथा भएकी दिदीको हातबाट 2059 सालदेखि हामीले दसैँमा टिका थाप्न थाल्यौँ। यो कुरा हाम्रो आफन्त र परिवारवृत्तमा चर्चित भयो। एउटा लामो परम्परा तोडिएको थियो। चेलीबेटीको हातबाट दसैँको टिका लगाएर आशिष थाप्नु माइतीको हकमा अस्वाभाविक थियो। माइती जति नै नाबालक भए पनि चेलीले उसलाई आफूभन्दा ठूलो मान्नुपर्ने परम्पराको अन्त्य गरेका थियौँ। मेरो अगाडि खासै कसैले केही नभने पनि यो कुरा आलोचनात्मक भएको थियो। मालदिदी खुसी भए पनि कान्छी दिदी रिसाउनु भएको थियो। कान्छी दिदीले हामीलाई टिको लगाइदिन मान्नु भएन। यसै वर्षदेखि हाम्रा दिदीबहिनीहरू सबैले आफ्ना भदाहरूलाई पनि दसैँमा टिका लगाइदिन थाले। मलाई लाग्छ कुनै पनि कामको थाल्ने आफैबाट गर्नुपर्छ। कसैको दोष देख्नु र आलोचना गर्नुपर्दा सबैभन्दा पहिला आफैबाट अभ्यास गर्नुपर्छ। पहिला आफ्नै दोष खोज्नुपर्छ, आफ्नै आलोचना गर्नुपर्छ, आफ्नै कमजोरी र अवगुणहरूलाई बाहिर ल्याउनुपर्छ। आफै फोहोरी भएर अरूलाई सफाइको शिक्षा कसरी दिन सकिन्छ? दिन सके पनि त्यो कति प्रभावी बन्ला र? कत्र कत्रा समाज सुधारक, प्रगतिशील र क्रान्तिकारी भनिनेहरू पनि आफूलाई आइपरेका बेला भने पुरानै थानकोमा पुगेर अडिने र अरू बेला ठुल्ठुला आदर्शका कुरा गर्ने हुनाले हाम्रो समाजमा सांस्कृतिक परिवर्तन हुन सकेको हो। मलाई सबैभन्दा निराशा त्यति बेला लाग्यो जब जनआन्दोलन 2063 पछिको नयाँ समाजमा आमूल परिवर्तनको उपेक्षा विरुद्ध राजनीतिक दलहरू नै अन्धविश्वास र पुरातन संस्कारका प्रवक्ता भएर उभिए। गणतान्त्रिक र धर्मनिरपेक्ष घोषित नेपालमा ठूला दलहरूले नै पालै पालो भागवत पुराणहरू लगाउन थाले। ए नेकपा माओवादीले जनमैत्री अस्पतालमा, नेकपा एमाले मनमोहन स्मृति अस्पतालमा र नेपाली काङ्ग्रेसले सुन्दरी जल बिपी संग्रहालयमा आर्थिक संकलन प्रयोजनका नाममा, अनि अधिकांश बुद्धिजीवीहरू पार्टीका कुनै न कुनै भातृ संगठनमा आबद्ध रहेको हुँदा यो बौद्धिक दास्ताको खाडलमा झाकिएका देखिन्छन्। यस बेला मलाई मैले 2043 सालमा इलाम छन्दा लेखेको हिरा आकाशलाई चिठी शीर्षक कविताको याद आउँछ। एक ठाउँ लेखेको छु, उन्मुक्त हुन खोज्नु आफ्नो परिवेशबाट, उन्मुक्त हुन खोज्नु बौद्धिक दास्ताबाट, उन्मुक्त हुन खोज्नु प्रत्येक परतन्त्रका अदृश्य बन्धनबाट। भन्न त सबैले भन्छन् स्वतन्त्रता हाम्रो अन्तिम प्राप्ति हो, तर स्वतन्त्रताको सौन्दर्य भने धेरैलाई थाहा छैन। आफ्नो मात्र स्वतन्त्रता अरूको लागि बन्धन हुन्छ भन्ने कुरा कसैले बुझेको देखिन्न। शक्ति प्राप्तिका लागि लड्नेहरू विद्यमान शक्तिका विरुद्धमा हुन्छन्। जब उनीहरू स्वयं सत्तामा पुग्छन् अनि अघिल्लो निरङ्कुशताका निरन्तर उत्तराधिकारवाला संस्था भन्छन्। त्यही कविताको अर्को ठाउँमा लेखेको छु, म त्यो धरावासी जो सिकन्दरका घोडाका टापले खिचिएँ, प्लेटोको आदर्श राज्यको शासनले थिचिएँ, जेल सरुवा गरे जस्तै हरेक परिवर्तन पश्चात एउटा दास्ताको विरुद्ध अर्को दास्ताको खोरमा पस्दै गए। आज पनि मलाई लाग्छ म झन्झन दास्ताका माखे साङ्लाहरूमा बेरिँदै गएको छु। सामाजिक र पारिवारिक पुरातन संस्कारले त म थिचेकै हुँ, तर राजनीतिक सचेतनातिरबाट म समेत घेराबन्दीमा छु। आज प्रत्येक मान्छे वैचारिक आस्थाको दास छ, अझ जाति भाषा संस्कृति क्षेत्रीयता र भौगोलिकतामा विभक्त र कुण्ठित छ। कैयौं वर्ष लगाएर उभ्याएको आधुनिक जीवनशैलीलाई एकाएक भत्काएर प्रवेश गरेको यो उत्तराधुनिक प्रविधिले मानिस झन् ससाना मालिकहरूको दास भएको छ। आज एउटा व्यक्ति मालिक नभएर विचार र संगठन मालिक भएको छ। विचार र संगठनको निरङ्कुशताभित्र एउटा व्यक्ति नियत्था र निरीह शासित भन्दैछ। आज देशको अवस्था त्यस्तो बाबुको गृहस्थी जस्तो भएको छ, जुन बाबु आफ्नो आदेश नमानेको नियममा छोराछोरीलाई पिट्छ र जब तिनीहरू रुन्छन् अनि फेरि किन रुन्छस् चुपलाग भन्दै पिट्छ। पिटिनेको पक्ष जहिले कमजोर छ र पिट्ने बाबु प्रत्येकपल्ट नरो भन्दै खप्नै नसक्ने गरी दुखाउँदै पिट्छ। सांस्कृतिक परिवर्तन भोट माग्न गरिने भाषणबाट हुँदैन, प्रत्येक व्यक्तिको व्यवहारबाट मात्र सम्भव छ। समाजमा भएका सान्दर्भिक परम्पराहरूको संशोधन गर्नै नसक्ने सामाजिक अगुवाहरूसँग जुझ्नु सजिलो छैन। आधा बाटोलाई उपन्यास भन्ने कि आत्मवृत्तान्त म अलमलमा थिएँ। एक दिन लेखनाथले उपन्यासै भनिदिनु राम्रो हुन्छ भनेर आँट दिएपछि विधामा उपन्यास लेखेँ। त्यस्तै पुस्तक लेखिसकेपछि के नाम राख्ने भन्ने अन्यलमा परेका बेला एक दिन कृष्ण बरालले भने, रमण घिमिरेले लेखेको एउटा गीत छ, आधा बाटो हिँडेपछि तिमीसँग भेट भयो, तिम्रो किताब पनि आधा नै त छ, राखिदेऊ न आधा बाटो। मलाई मन पर्यो, त्यही शीर्षक राखिदिएँ। म र भाइ कुमार काठमाडौँ आयौँ, ऊ जागिरको सिलसिलामा आएको थियो। प्रेस सम्बन्धी सबै काम पनि उसैले मिलाएकाले म ढुक्क थिएँ। किताब तयार नभएकाले बनारस लान सकिएन। एक हप्ताको बनारस यात्रा थियो, नेपालबाट 30-35 जना लेखकहरू गएका थियौँ। काठमाडौँदेखि बनारससम्मको बस यात्रा दिक्क लाग्दो नै थियो। बस पनि एकदमै थोत्रो र सुविधाविहीन परेछ। म ड्राइभरको छेउमा थिएँ, उसले हाँकेको र गाडीको अवस्था हेर्दा बनारस पुगिएला जस्तो लागेको थिएन। मेरा लागि यो यात्रा नितान्त नयाँ थियो। बनारस अर्थात् काशी हिन्दू परम्पराको एउटा महान तीर्थस्थल, त्यहाँ पुगेपछि पितृहरूले पनि मोक्ष पाउँछन् भन्ने विश्वास छ सबैलाई। एकपल्ट काशी नपुगेको पहाडिया क्षेत्री भवन आफूलाई अभागी ठान्थ्यो, तर अब म अभागी नहुने भएँ। म काशी जाँदै थिएँ र अब मेरा सारा पितृहरू तर्ने भएका थिए। पटना पुगेपछि खाना खाने कुरा हुँदाहुँदै कसैले कता भन्दा भन्दै सहरलाई पछाडि छोडिसकेछ। ढावामा खाना राम्रो हुन्छ भन्ने धेरैको मत थियो। के हो यो ढावा? मलाई थाहा थिएन। बाटोमा ढावा खोज्दै अघि बढ्दा बढ्दै धेरै टाढो पुगिसकेका छौँ हामी। एकजनाले एक थोक भन्छ, अर्कोले अर्को भन्छ। कता यता भोकले बिजोक हुन लागिसकेको थियो। हिजो काठमाडौँबाट 11 बजेतिर हिँडेको गाडीले बेलुका 7 बजेतिर भैरहवा पुऱ्याएको थियो। कृषि विकास बैङ्कको तालिम केन्द्रको गेस्ट हाउसमा बास बसी आज बिहान हलुका नास्ता च्यापेर गाडीमा बसेको हामी दिउँसो 2 बजेसम्म पनि भोकै थियौँ। सुरु सुरुमा ढाबा छान्दै अघि बढियो। गतिलो ढाबा खोज्दा खोज्दै यात्रा गाउँतिर पस्न लागेको थियो। अब जस्तो होस् यही अन्तिम ढाबामा खाने भइयो, तर त्यो ढाबा होइन, वा मात्र रहेछ। न तरकारी छ न भात, तन्दुरी पकाउने पनि सिकारु रहेछ। आजसम्मका मेरा थोरै यात्रामा सबैभन्दा नमिठो खाना खाएको सम्झना मलाई त्यही ढाबाको आउँछ। यात्रा दिगदार लाग्दो हुन थालेको थियो। पछिल्लो सिटमा बसेकाहरू गाडीको उफ्राईले अगाडि आएर खाँदिएका थिए। पहिलोपल्टको बनारस यात्रा त्यति सुखद थिएन मेरो। कसो कसो मैले त अलि अगाडिकै सिट रोजेछु र बाँचेँ। त्यत्रा विभिन्न उमेरका साहित्यिकहरूलाई बोक्ने त्यति थोत्रो गाडी वास्तवमा दिक्क लाग्दो थियो। इन्जिन दरे भए पनि सारा सिटहरू हल्लिन्थे। बुढाबुढीका दाँत चाहिँ न बाटाको खाना राम्रो न खाजा। राति 8 बजेतिर बनारस पुग्दा हामी भोक र थकाइले सबै झुल्दै थियौँ। विभिन्न होटेलमा हामीलाई बस्ने व्यवस्था गरिएको रहेछ। होटेल व्यवस्था गर्दा गर्दै झन्डै रातिको 10 बजिसकेको थियो। दुबसु र पुनम अघि नै प्लेनबाट पुगिसकेका रहेछन्। ऊ आफै सबैको व्यवस्थापनको लागि खटिरहेका थिए। दुवै देशका परराष्ट्र मन्त्रालय अन्तर्गतको समिति यसको आयोजक र सहआयोजक हुन्थ्यो। यसपल्ट प्रमुख आयोजक भारत भए पनि नेपाली सहआयोजकका तर्फबाट खट्नुपर्दा सबभन्दा अघि दुबसुलाई नै देखिन्थ्यो। नेपालबाट त्यहाँ पुगेका सबै सहभागीहरूको अभिभावक जस्तो भएर प्रत्येकको व्यक्तिगत सुविधा असुविधालाई दुबसुले ख्याल गरिरहेका थिए। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको कृति पाण्डुलिपिको वाचन हो। यो वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त, अर्को साता पाण्डुलिपिको चौथो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्यको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र सहकर्मी मन्टेश्वरी राजभण्डारीसँगै म अच्युत घिमिरे बिदा चाहन्छु। शुभरात्री।